यस कार्यक्रम जोइसमेन मिनिस्ट्रीज का साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।
ढिलाइ गर्नु चोरी हो। हामी सधैँ सही काम भोलि गर्न चाहन्छौँ। भोलि एकदम खतरनाक शब्द हो। जब हामीले 35 वर्ष अघि जोइस मायर मिनिस्ट्री सुरु गऱ्यौँ, म 45 वर्षदेखि वचन सिकाउँदै आइरहेको छु। पहिलो 5 वर्ष चाहिँ घरमा नै सिकाएँ। दोस्रो 5 वर्ष मैले एउटा चर्चमा काम गरेँ। अनि त्यसपछि परमेश्वरले भन्नुभयो, आफ्नो सेवकाई लिएर उत्तर दक्षिण पूर्व पश्चिममा जाऊ, र धेरैजनाले सहमत जनाउनु भयो। परमेश्वर झन्डै क्रोधित भइसक्नु भएको थियो मैले पर्खेको देखेर, म आज्ञाकारी नभएर। अनि उहाँले मेरो हृदयमा राखिदिनु भयो। उहाँले भन्नुभयो, यी तिनवटा कुरा तिमीले गर्यौ भने म तिम्रो सेवकाईलाई आशिष दिनेछु। र म आज तपाईँलाई यो भन्छु, यदि तपाईँले पनि यी तिनवटा काम गर्नुभयो भने तपाईँको जीवन आशिषित हुनेछ। पहिलो नम्बरमा उहाँले भन्नुभयो, तिमीले गर्ने सबै काम उत्कृष्टताका साथ गर। उत्कृष्टता भनेको फिजुल खर्च होइन, यो पूर्णता होइन। यसको अर्थ तपाईँले गर्न सक्ने सबैभन्दा राम्रो गर्नु हो। औसत हुनुहुँदैन। औसत सफलता र असफलताको बीचको आधा बाटो हो। र औसत मानिसको बारेमा बाइबलमा लेखिएको छैन। कसैले पनि आफ्नो बच्चाको नाम यहुदा राख्दैन। त्यहाँ धेरै व्यक्तिहरू छन् जुन तपाईँले बाइबलमा देख्नुहुन्छ, र तपाईँले तिनीहरूलाई छनौटको साथ देख्नुहुन्छ, र तिनीहरूले गलत निर्णय लिन्छन्, र तपाईँले तिनीहरूबाट फेरि कहिले सुन्नुहुन्न। यो रोचक कुरा छ। गेहजी पनि त्यस्तै प्रकारको व्यक्ति थिए। र म तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँ जे गर्नुहुन्छ उत्कृष्टताका साथ गर्नुहोस्। विशेष गरी कसैले देख्दैन, किनभने परमेश्वरले सधैँ हेरिरहनुहुन्छ। र हामी बाँचिरहेको संसार उत्कृष्ट छैन, र यो दिन प्रतिदिन औसत हुँदै गइरहेको छ। हरेक दिन यदि हामी उनीहरूबाट स्तर तौलेको चाहन्छौँ भने हामी गल्ती गर्छौँ। हामीले चाहिँ स्तर निर्धारण गर्न आवश्यक छ। यो इसाई राष्ट्र हो, र हामी इसाई मानिसहरूले स्तर निर्धारण गर्नुपर्दछ। त्यसैले हाम्रो सबैभन्दा ठुलो चुनौती भनेको, हामीले बुझ्नुपर्छ हामी सबैजना जस्तै होइनौँ, तर हामी यीशु जस्तै हौँ भन्ने कुरा सुनिश्चित गर्नु हो। आमेन। दोस्रो कुरा उहाँले भन्नुभयो, इमान्दार व्यक्ति बन्नुहोस्, सधैँ आफ्नो वचन पुरा गर्नु। यो संसारमा आज भोलि धेरै हुँदैन। तपाईँहरूमध्ये कतिजनाले कुनै कामका लागि एक दिन छुट्टी लिने अनुभव गर्नुभएको छ, जुन कामदारले केही मर्मत गर्न देखा पर्नुपर्ने थियो र तिनीहरू आएका थिएनन् र कल गर्न चिन्ता गरेनन्। त्यो हर समय धेरै धेरै हुँदै जान्छ। यो इमान्दारी हो। यो सधैँ सत्य बोल्नु हो। तपाईँले जे भन्नुभएको छ त्यो गर्नु हो। आफ्नो प्रतिबद्धता राख्नु हो। अनि उहाँले भन्नुभयो, मैले तिमीलाई विश्वास गरेको पैसामा कहिले गडबड नगर्नु। सधैँ इमान्दार हुनु पैसामा। तेस्रो कुरा, कलहलाई आफ्नो जीवनबाट बाहिर निकाल्नुहोस् भन्नुभयो। यदि तपाईँलाई कलह भनेको के हो थाहा छैन भने, यो झगडा, बहस, गरमा गरम असहमति र सबैभन्दा खतरनाक हुन्छ क्रोधित अन्तर्प्रवाह। प्रभुको प्रेमले प्रेम गर्नु भने जस्तै हो, र भित्र चाहिँ म तिमीलाई सहनै सक्दिनँ भनी सोध्छौँ। म अतिरिक्त माइल जाने उदाहरणको रूपमा 10 कन्याहरूको कथा प्रयोग गर्न चाहन्छु, र मलाई लाग्छ यदि हामीले ध्यान दियौँ भने हामी यसबाट केही कुराहरू सिक्न सक्छौँ। मत्ती 25:1 पदमा, तब स्वर्गको राज्य 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आआफ्नो बत्ती लिएर दुलाहालाई भेट्न निस्के। तीमध्ये 5 निर्बुद्धि र 5 चाहिँ बुद्धिमानी थिए। त्यसैले मलाई लाग्छ आज हामी को हुनेछौँ भन्ने निर्णय गर्न सक्छौँ, किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे तब तिनीहरूले साथमा तेल चाहिँ लगेनन्। उनीहरूले अतिरिक्त केही गरेनन्। उनीहरूले आफूले गर्नुपर्ने कुरा मात्र गरे। तिनीहरूसँग सबै कुरा ठिक भयो भने मात्र पर्याप्त हुने थियो। यदि तपाईँको काममा जानुको लागि 30 मिनट लाग्छ भने, तपाईँ समयभन्दा 30 मिनट अगाडि जानुहुन्छ भने तपाईँ सधैँ ढिलो हुनुहुनेछ। तपाईँ सधैँ अन्तिममा जिउँछु भन्दै जिउन सक्नुहुन्न। तपाईँले सधैँ अप्रत्याशित कुराहरूको लागि योजना बनाउनुपर्छ। आमेन। र म त्यस्तो व्यक्ति हुँ, मलाई समय बर्बाद गर्न मन पर्दैन र म सधैँ अन्तिम मिनटसम्म पर्खन्छु, किनकि म 10 मिनट अगाडि पुगेर मसँग गर्नको लागि केही पनि काम हुँदैन र परमेश्वर र म त्यसमा काम गर्दैछौँ। तर बुद्धिमानीहरूले चाहिँ आफ्नो बत्ती सँगसँगै पात्रमा तेल पनि लगे। उनीहरूले त्यो अतिरिक्त तेल किने जसमा पैसा लाग्यो, तर उनीहरूले तेल लगे यदि तिनीहरूलाई चाहिएमा, आवश्यक परेमा, केही भइहाल्यो भने। ठिक छ, त्यस बेला विवाहहरू अहिले जस्तो थिएनन्, त्यहाँ कुनै निश्चित समय थिएन, सबैजना भोजमा थिए, तर दुलाहा चाहिँ दुलहीको बुबासँग मोलतोल गर्दै थियो, जसलाई त्यो बेला दुलहीको मूल्य भनिन्छ। अनि कहिलेकाहीँ त्यो केटालाई आफूले चाहेको कुरा प्राप्त गर्न अरूभन्दा लामो समय लाग्थ्यो, तर यहाँ चाहिँ मध्यरातसम्म लाग्यो। त्यो मध्यरातको घडी, हामी सबैले यसलाई कुनै न कुनै तरिकामा अनुभव गरेका छौँ, होइन त? यसले भन्छ दुलहालाई आउनलाई धेरै समय लाग्यो। म तपाईँलाई भन्छु, सबै कुरा सोचेको भन्दा धेरै समय लाग्छ। आमेन। दुलहाले बियालो गर्दा ती सबै निन्द्राले लट्ठ भए र निदाए। तर मध्यरातमा हेर दुलहा उनलाई भेट्न आओ भन्ने आवाज आयो। तब ती सबै कन्याहरू बिउजे र आफ्नो बत्ती ठिकठाक पारे। निर्बुद्धि कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, तिमीहरूको तेलबाट हामीलाई अलिकता देऊ, किनभने हाम्रा बत्ती त निप्न लागे। अब तपाईँलाई के लाग्छ मलाई थाहा छैन, त्यस्तो व्यक्ति देखेर मलाई झिजो लाग्छ। सायद प्रचारकहरू भएर झिजो मान्नु हुँदैन होला, तर मलाई त्यस्तो व्यक्ति देखेर झिजो लाग्छ। मलाई यो एकदम मन पर्दैन जब मानिसहरू केही गर्न चाहँदैनन् र जब तिनीहरू समस्यामा पर्छन्, आफूले गर्नुपर्ने काम गरिदिने मानिसहरू खोज्छन्, तिनीहरूलाई जुटाइदिन। आज संसार त्यस्तै मानिसहरूले भरिएको छ। म भन्छु कोसँग के छ भनेर ईर्ष्या नगर्नुहोस् जबसम्म तपाईँ तिनीहरूले गरेको काम गर्न चाहनुहुन्न। यो जोसको जस्तै सेवकाई भएको चाहन्छु प्रिय, यो मैले चाहेर भएको होइन। यो सानो भाग जुन तपाईँले देख्नुहुन्छ, यो सानो पुलपिट पछाडि बस्ने केवल अरू कुराको तुलनामा यसमा जाने कुराहरूमध्ये, हेर्नुहोस्, यहाँ आउनुभन्दा घन्टौँ अघि मैले अध्ययन गरेको छु र मलाई यो वचन अगाडिदेखि पछाडि सबै थाहा छ। म कहिल्यै पनि एक ठाउँमा जाँदिनँ मैले गर्नुपर्ने काम नगरिकन, किनभने म सोध्छु यो मेरो जिम्मेवारी हो, किनकि म तपाईँलाई मेरो सर्वोत्तम दिन चाहन्छु। म केवल मलाई सामग्रीहरू थाहा छ भनेर अनुमान लगाउन चाहन्न कि सबै कुरा ठिक हुनेछ भनेर। त्यसैले जब अरूहरू तेल किन्न प्रयास गर्न गए, दुलहा आए र जुन कन्याहरू तयार थिए, म तपाईँलाई सोध्न चाहन्छु कि तपाईँ तयार हुनुहुन्छ? यदि आज राति यसो आउनुभयो भने के तपाईँ तयार हुनुहुन्छ? तपाईँसँग तयारीको लागि समय छ भने नठान्नुहोस्, तपाईँ तयार रहनुपर्छ। यदि शैतानले तपाईँ र तपाईँको परिवारलाई आक्रमण गर्ने निर्णय गर्छ भने के तपाईँ तयार हुनुहुन्छ? त्यसलाई आफ्नो ठाउँमा राख्न अनि अडिक रहन। यदि तपाईँको सेवामा बस्ने सपना छ भने, तपाईँको यो समयलाई तयारी हुन प्रयोग गर्दै हुनुहुन्छ? तपाईँले इच्छा गरेको काम गर्न जब तिनीहरू तेल किन्न जाँदै थिए, दुलहा आइपुगे। अनि तयार भएका कन्याहरू उनीसँगै विवाह भोजमा गए अनि ढोका बन्द भयो। हेर्नुहोस्, तपाईँ ढोका बन्द नभएसम्म पर्खन चाहनुहुन्न। मलाई अचम्म लाग्छ कि कति मानिसहरूले ढोका बन्द नभएसम्म पर्खेका छन् र उनीहरूले चाहेको काम पाएका छैनन्, किनभने उनीहरूले गर्नुपर्ने काम उनीहरूले गरेनन्। तिनीहरू काममा त जान्थे तर तिनीहरूले पदोन्नतिको लागि मौका गुमाए, किनभने तिनीहरू सधैँ औसत थिए। साँच्चै उत्कृष्ट थिएनन्। हिजो राति मैले भने तपाईँको काम 8-5 छ, मानौ कि त्यहाँ समय घडी छ जुन तपाईँले प्रयोग गर्नुपर्छ। 8 प्रवेश नगर्नुहोस् अथवा 5 ननिस्किनुहोस्। 5 अगाडि छिर्नुहोस् र 5 पछाडि निस्किनुहोस्। तपाईँ भन्नुहोला, म यो किन गर्ने? किन हुँदैन? किन अगाडि नै गएर अतिरिक्त माइल नजाने? यदि तपाईँ 8 आउनुहुन्छ भने तपाईँ आफ्नो कार्यस्थलमा 8 नै काम गर्नुहुन्न। तपाईँले आफ्नो कफी लिएर सबैलाई अभिवादन गर्दा व्यवस्थित हुँदा यो 8:15-8:20 हुन पुग्छ। आमेन। म असभ्य हुन चाहेको होइन, तर परमेश्वरले मलाई सिकाउनु भएको थियो हामी त्यसरी व्यवहार गर्दा हामीले चोरिरहेको हुन्छौँ। वचनमा यस्तो लेखिएको छ, जसलाई हामी सुनौलो नियम भन्छौँ, अरूले तपाईँलाई जस्तो व्यवहार गरेको चाहनुहुन्छ तपाईँ त्यस्तै व्यवहार गर्नुहोस्। यदि हामीले त्यसो गऱ्यौँ भने हामीसँग भएका हरेक समस्या समाधान हुने थियो, होइन त? किनभने यदि त्यो तपाईँको कम्पनी थियो भने तपाईँ मानिसहरूले त्यसो गरेको चाहनुहुन्न थियो। यदि हामी यो गर्छौँ भने जुन अरू मानिसहरूले गरेको चाहन्छौँ, आहा, हामी उत्कृष्टताको बाटोमा छौँ। केही मानिसहरूले अवकाशको लागि केही पनि बचत गर्दैनन्। उनीहरूले हातमा पाए जति सबै पैसा खर्च गर्छन्। र यदि तपाईँ जवान हुँदा मात्र सुरु गर्नुहुन्छ र तपाईँले कमाउनु भएको थोरै कुरा मात्र बचत गर्नुहुन्छ भने, प्रिय, यसले तपाईँको उमेर बढ्दै जाँदा तपाईँको दबाब हटाउनेछ। हामीसँग दुई प्रकारका व्यक्तिहरू छन्, लगानीकर्ता र जुवा खेल्नेहरू। तपाईँ को हुनुहुन्छ भने निर्णय गर्नुहोस्। एक लगानीकर्ताले सधैँ यो गर्छ, उसले अगाडि नै बलिदान गर्छ र उसलाई थाहा छ कि उसले त्यस बलिदानमा ब्याज लिनेछ र पछि राम्रो तरिकाले प्रदान गर्नेछ। पछि के कसैले यस भवनमा पछि के हुन्छ भन्ने बारेमा सोचेको छ? किनभने पछि आउनेछ। आमेन। विलम्ब चोर हो। हामी सधैँ भोलिपल्ट सही काम गर्नेछौँ। भोलि खतरनाक शब्द हो। जब फारो सबै विपत्ति भएर जाँदै थिए, जब भ्यागुताको विपत्ति भइरहेको थियो, मलाई भ्यागुता मनै पर्दैन। तिनीहरू जताततै थिए, ओछ्यानमा भ्यागुताहरू, चुलोमा भ्यागुताहरू, बस्ने ठाउँमा भ्यागुता, अलमारीमा भ्यागुताहरू, मेरो मतलब सबै ठाउँमा भ्यागुताहरू। अनि मोसाले उनलाई भने, म तपाईँको लागि प्रार्थना गर्नेछु र यी भ्यागुताहरू जानेछन्, तपाईँ भन्नुहोस् म तपाईँको लागि कहिले प्रार्थना गरिदिउँ। अनि मूर्खले भन्यो, भोलिपल्ट। म तपाईँलाई एउटा प्रश्न सोध्छु, यदि तपाईँको ओछ्यानमा भ्यागुताहरू छन् भने तिनीहरू जाओस् भनेर तपाईँ भोलिपल्ट किन पर्खिनुहुन्छ? एकदम चाखलाग्दो घटना छ। म तपाईँलाई भन्न चाहन्छु, भ्यागुताहरूसँग एक रात पनि नसुत्नुहोस्। हामीसँग लगानीकर्ताहरू छन्, सही काम गर्ने मानिसहरू। हेर्नुहोस्, म बुद्धिमा विश्वास गर्छु। मसँग बुद्धिको लागि मेरो आफ्नै सानो परिभाषा छ। बुद्धि भनेको अहिले काम गरेर पछि प्रसन्न हुनु हो। बुद्धिमान भनेको पवित्र सामान्य ज्ञान मात्र हो र येशु ख्रीष्टले हामीमा बुद्धि हालिदिनु भएको छ। परमेश्वरबाट हामी सबैजनासँग बुद्धि छ। तपाईँले बुद्धिको लागि प्रार्थना गर्नु पर्दैन, तर तपाईँसँग भएको बुद्धिलाई प्रयोग गर्न प्रार्थना गर्नुहोस्। र त्यसपछि त्यहाँ जुवा खेल्नेहरू छन्, ती व्यक्तिहरू जसले सधैँ मौका लिन्छन् कि उनीहरूले गलत काम गर्न सक्छन् र कुनै न कुनै जादुई रूपमा सही परिणामको साथ समाप्त हुन्छन्। हेर्नुहोस्, ती पाँच मूर्ख कन्याहरू जुवा खेल्नेहरू थिए। उनीहरूले दुलाहा समयमै त्यहाँ पुग्ने र उनीहरूसँग पर्याप्त तेल हुने अनुमान गरिरहेका थिए। तिनीहरूले कुनै ढिलाइ वा हिचकिचाहटको योजना बनाएका थिएनन्। उनीहरूले आफूले चाहेअनुसार सबै कुरा हुने योजना बनाए अनि तिनीहरू छोडिए। अनि तपाईँको बारेमा मलाई थाहा छैन, तर म छोडिन चाहन्न, त्यसैले मैले गर्न सक्ने सबै कुरा गर्नेछु। यो थाहा पाएर कि यदि मैले गर्न सक्ने सबै गरेँ भने परमेश्वरले सधैँ म गर्न नसक्ने सबै कुरा गर्नुहुनेछ। मलाई सुन्नुभयो? यदि तपाईँले गर्न सक्ने काम गर्नुहुन्छ भने परमेश्वरले सधैँ तपाईँले गर्न नसक्ने काम गर्नुहुनेछ। यदि तपाईँ नयाँ घर चाहनुहुन्छ र अहिलेको घर त्यति ठुलो छैन, वा जीवनभर अपार्टमेन्टमा बस्नुभएको छ, तपाईँको बच्चाहरू छन् र कोचिएर बस्नुभएको छ र तपाईँ नयाँ घर चाहनुहुन्छ भने तपाईँले अहिले पाउनुभएको घर सफा राख्नुहोस्, फोहोरहरू फाल्नुहोस्। आफ्नो पुरानो कारको साथ सबैभन्दा उत्कृष्ट बन्नुहोस् यदि तपाईँ परमेश्वरले तपाईँलाई नयाँ दिने अपेक्षा गर्दै हुनुहुन्छ भने। आमेन। आफ्नो लुगाहरू रातभरि ड्रायरमा नछोड्नुहोस् र भोलिपल्ट बिहान उठेर त्यसलाई लगाएर यसरी बाहिर नजानुहोस्। तर तपाईँसँग इमान्दार हुन, हामीले मानिसहरूलाई यस्ता कुराहरू सुनाउन चर्चको समय खर्च गर्नु पर्दैन, तर हामी गर्छौँ। महिलाहरू, म तपाईँलाई प्रेम गर्छु, तर कृपया तपाईँको पहिरनमा ध्यान दिनुहोस्। कसैले पनि तपाईँको शर्ट तल र तपाईँको स्कर्ट माथि हेर्न आवश्यक छैन। परमेश्वरले तपाईँलाई परीक्षा हुनको लागि बोलाउनु भएन, केवल गएर आफैलाई ऐनामा हेर्नुहोस्। बाहिर जानु अघि केही समय लिएर तपाईँसँग बाँच्न र दिनको लागि एउटै जीवन छ। तपाईँलाई सोध्न चाहन्छु, तपाईँ आफ्नो जीवनबाट के दिन चाहनुहुन्छ? कृपया तपाईँ वृद्ध हुँदा र मृत्यु सयमा हुँदा आफ्नो जीवनलाई फर्केर हेर्दा पछुतो मात्र नरहोस्। तपाईँको निर्णयको बारेमा नराम्रो महसुस गर्नु र तिनीहरूलाई परिवर्तन गर्न ढिलो हुनुभन्दा खराबहरू केही हुँदैन। म तपाईँलाई भन्न चाहन्छु, यदि परमेश्वर तपाईँसँग कुनै कुराको बारेमा व्यवहार गर्दै हुनुहुन्छ भने तपाईँहरूमध्ये कतिजनासँग परमेश्वर अहिले व्यवहार गर्दै हुनुहुन्छ भन्नुहोस्। यसलाई बन्द नगर्नुहोस्, फारो जस्तै नबन्नुहोस् र भ्यागुताहरूसँग अर्को रात नबिताउनुहोस्। व्यस्त हुनुहोस् र अब परमेश्वरले तपाईँसँग के गर्दै हुनुहुन्छ त्यस्तै गर्नुहोस्। तपाईँलाई थाहा छ किन तपाईँले परमेश्वरलाई पर्खनु भएको छ भने नमान्नुहोस्, किनभने यसले काम गर्दैन। आलसी व्यक्ति काममा जान सक्छ, तर उनीहरूले कहिल्यै उत्कृष्ट काम गर्दैनन् वा पदोन्नति पाउँदैनन्। उनीहरूले आफ्नो काममा र समाजमा भएका सबै गलत कुराहरूको बारेमा निरन्तर गुनासो गर्छन्, तर उनीहरूले तीमध्ये कुनै पनि परिवर्तन गर्न औँला उठाउने छैनन्। तिनीहरूको मनपर्ने कथन तिनीहरूले यसलाई ठिक गर्न आवश्यक छ हो। के तपाईँले कहिले तिनीहरू को हुन् भनेर सोच्नुहुन्छ? हामी तिनीहरू हौ। अरू सबैले गर्ने अपेक्षा गर्नुको सट्टा तपाईँको आफ्नै केही समस्याहरू समाधान गर्ने प्रयास गर्नुहोस्। उनीहरू युहन्ना अध्याय 5:8 पदमा त्यहाँ एउटा कथा छ जुन मैले चलाएको छु, मेरो सन्देशमा धेरै पटक प्रयोग गरेको छु। मेरो पति सायद यो सुनेर यति थकित छन् उनी चिच्याउन सक्छन्। यहाँ धेरै सिक्नुपर्ने कुराहरू छन् यो कथामा। यदि तपाईँलाई आफूप्रति दुःख लाग्छ भने हल्लिन तयार हुनुहोस्। केही समयपछि येशू यहुदीहरूको चाड मनाउन यरुसलेममा जानुभयो। अब यरुसलेममा भेडाको गेट नजिकै पानीको पोखरी छ, जसलाई अरामी भाषामा बेथेस्ता भनिन्छ, र यो 5 दलान भएको एउटा जलकुण्ड छ। जसलाई उनीहरूले एम कलोनेट्स भन्छन् त्यहाँ दलान थियो। सोच्नुहोस्, यहाँ पानीको ठुलो पोखरी छ र त्यहाँ दलान 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 छ। अनि दलानहरूमा अपाङ्गता भएका मानिसहरू सुतिरहेका छन्। अपाङ्गता भएका मानिसहरू, दृष्टिबिन मानिसहरू, पक्षघात भएका मानिसहरू, उनीहरूलाई एउटा आश्चर्यकर्म चाहिन्छ। र यस कुराले काम गर्ने तरिका थियो, वर्षमा एकपटक मात्र एकजना स्वर्गदूत आउँथे र पानीलाई हल्लाउने गर्थे र जो पानीमा पहिला पस्थ्यो उसले आश्चर्य काम पाउँथ्यो। त्यसैले एकजना मानिस 38 वर्षदेखि त्यो अवस्थामा थियो अनि येशूले उसलाई सुतिरहेको देख्नुभयो र थाहा पाउनुभयो कि ऊ लामो समयदेखि त्यस्तो अवस्थामा थियो र उहाँले उसलाई सोध्नुभयो, र यो मेरो लागि निकै रोचक छ। उहाँले त्यस व्यक्तिलाई सोध्नुभयो, के तिमी निको हुन चाहन्छौ? यो कस्तो प्रकारको प्रश्न हो? म साँच्चै निको हुन चाहन्छु, त्यसैले म यहाँ सुतिरहेको छु। वास्तवमा उनले के भनिरहेका थिए? के तपाईँ निको हुन जे गर्न आवश्यक छ त्यो गर्न तयार हुनुहुन्छ? त्यसैले म भन्छु, तपाईँहरूमध्ये कतिजनालाई आफ्नो जीवनमा परिवर्तन चाहिन्छ? के तपाईँ ती परिवर्तनहरू गर्नको लागि के गर्न आवश्यक छ भनेर तयार हुनुहुन्छ, वा तपाईँ पछाडि बसेर आश्चर्य कामको लागि प्रार्थना गर्दै हुनुहुन्छ? तपाईँ भन्नुहुन्छ प्रार्थनाले काम गर्दैन। निसन्देह प्रार्थनाले काम गर्छ। हामी परमेश्वरसँग साझेदार हौँ, हामीसँग एउटा भाग हुन्छ र परमेश्वरको एउटा भाग हुन्छ। उहाँले हाम्रो भूमिका निर्वाह गर्नुहुन्न र हामीले उहाँको निर्वाह गर्न सक्दैनौँ। र धेरैजसो समय जब हामी प्रार्थना गर्छौँ, उहाँले तपाईँलाई के गलत छ भनेर देखाउनुहुनेछ, के गलत छ भनेर परमेश्वरले तपाईँलाई देखाउनुहुनेछ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँ चकित हुनुहुनेछ। हरेक इसाई आश्चर्यचकित हुनेछन् यदि उनीहरूले परमेश्वरले के गर्न बोलाउनु भएको छ भने गर्छन् भने, र उनीहरूको जीवन परिवर्तन हुनेछ। अब तपाईँलाई थाहा छ, म यो मानिसको बारेमा सोध्छु। उसले भन्छ कि तिमी साँच्चै निको हुन चाहन्छौ, त्यसैले म तपाईँले यो भुल्नुभएको चाहन्न। म तपाईँलाई भन्छु कि तपाईँ साँच्चै निको हुन चाहनुहुन्छ, के तपाईँ साँच्चै तपाईँले चाहनु भएको परिवर्तनहरू चाहनुहुन्छ, के तपाईँ आफ्नो भाग गर्न तयार हुनुहुन्छ? हजुर, बिरामीले जवाफ दियो। अब तपाईँले उसको वास्तविक समस्या देख्न लाग्नु भएको छ। हजुर, बिरामीले जवाफ दियो, पानी हल्लाउँदा मलाई पोखरीमा मद्दत गर्न मसँग कोही छैन र म जाँदा जाँदै मभन्दा अगाडि अर्को मान्छे पानीमा ओर्लिहाल्छ। दुखी मानिस, तपाईँलाई थाहा छ केही मानिसहरूसँग गलत हुने सबैभन्दा ठुलो कुरा यो हो कि तिनीहरू सधैँ आफ्नो लागि दुखी महसुस गर्छन्। र मेरो बुबाले मलाई यौन दुर्व्यवहार गरेको कारण मैले वर्षौँ आफूप्रति आत्मग्लानी महसुस गरेँ। अनि मैले सोचेँ, प्रियहरू, यदि मलाई यस्तो नभएको भए म राम्रो जीवन बिताउन सक्थेँ। म तपाईँलाई केही भन्छु, तपाईँलाई के भयो भन्ने कुराले मलाई फरक पार्दैन, तपाईँ अझै पनि एक महान जीवन बिताउन सक्नुहुन्छ। जब परमेश्वर भन्नुहुन्छ कि उनी व्यक्तिहरूको सम्मान गर्दैनन्, उनको अर्थ त्यही हो। र बाइबल जो सदाको लागि हो, जसले विश्वास गर्नेछ, बाइबलले जे भन्छ त्यो तपाईँसँग हुनसक्छ, तर तपाईँ दयनीय वा शक्तिशाली हुन सक्नुहुन्छ र तपाईँ दुवै हुन सक्नुहुन्न। र तपाईँले सोच्न सक्नुहुन्छ, ठिक छ, तपाईँलाई थाहा छैन म के बाटो गुज्रिरहेको छु, मसँग आफूप्रति खेद व्यक्त गर्ने कारण छ, तर यसले तपाईँलाई केही फाइदा गर्दैन। तपाईँ यसो 9 जेलसम्म आफूलाई खेद व्यक्त गरिरहनुहुन्छ, तर यसले तपाईँलाई सहयोग गर्दैन। यसले तपाईँलाई के फाइदा पुऱ्याउँछ? यसले तपाईँलाई कुनै फाइदा गर्दैन। तपाईँ आफ्नो समय बर्बाद गर्दै हुनुहुन्छ। हजुर, मलाई पोखरीमा हाल्ने कोही छैन। हेर्नुहोस्, हामी यही चाहन्छौँ, हामी आफूसँग कोही आएको चाहन्छौँ। कि मेरो लागि प्रार्थना गरिदिनुहुन्छ जोयस, मेरो लागि प्रार्थना गर्नुहोस् कि यो समस्या समाप्त होस्। यसोले त्यस मानिसलाई यसो भन्नुभयो, तपाईँ त देख्नुहुन्छ, यसोले त्यो मान्छेलाई के भन्नुभयो? उठ। अचम्मको चिन्ह। आफ्नो ओछ्यान उठाऊ र हिँड, मलाई यो मनपर्छ, र आफ्नो कचरा उठाउन पनि भन्नुभयो, आफूसँग लिएर जाऊ। अब तपाईँलाई थाहा छ, सायद मलाई थाहा छैन, हुनसक्छ तपाईँले आज यहाँ 45 मिनट ड्राइभ गरेर आउनुभयो। म तपाईँलाई भन्छु, उठ्नुहोस्। आफूप्रति खेद व्यक्त गर्न बन्द गर्नुहोस् र उठ्नुहोस् र आफ्नो भूमिका निभाउनुहोस्। तपाईँलाई कुनै पनि कुराको अधिकार छैन। तपाईँलाई कुनै पनि कुराको अधिकार छैन। हामी मर्न र नरकमा जानको योग्यको छौँ, तर परमेश्वरले हामीलाई क्षमा र दया दिनुभएको छ र उहाँले हाम्रो जीवनको लागि पहिले नै राम्रो योजना बनाउनु भएको छ। बाइबलले भन्छ कि तपाईँ यसमा हिँड्न सक्नुहुन्छ। परमेश्वरले एक राम्रो योजना पूर्व निर्धारित गर्नुभएको छ र हामी त्यसमा हिँड्नुपर्छ। परमेश्वरले तपाईँलाई अनुग्रह दिनुहुनेछ, ऊर्जा दिनुहुनेछ, क्षमता दिनुहुनेछ, तर परमेश्वरले तपाईँको लागि गरिदिनुहुन्न। उठ्नुहोस्।
यस कार्यक्रम जोइसमेन मिनिस्ट्रिजका साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।